قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ ہماری ازدواجی زندگی کا ٹھیک ہونا، ہماری میریٹل لائف کا درست ہونا اتنا اہم ہے کہ اگر اس میں خرابی آ جائے تو خدا ناراض ہے، خدا ہماری شکر گزاریاں قبول نہیں کرے گا، خدا ہمارے ہدیے نذرانے قبول نہیں کرے گا، ہماری زندگی آنسوؤں اور آہ و نالے سے بھر جائے گی، پریشانیاں، مصیبتیں اور دکھ آئیں گے۔ سو ہمیں مسیحی ایماندار ہوتے ہوئے سیکھنے کی ضرورت ہے، خدا کے کلام کی روشنی میں بیاہ اور ازدواجی تعلقات، میرج اینڈ میریٹل ریلیشنز۔ پہلے ہم یہ دیکھیں گے کہ خدا کے کلام کی روشنی میں بیاہ کی اہمیت کیا ہے۔ خدا کا کلام بیاہ شادی کے متعلق کیا حکم نافذ کرتا ہے؟ سو بائبل بتاتی ہے خدا چاہتا ہے کہ انسان تنہا نہ رہے بلکہ رشتوں میں زندگی گزارے۔ بائبل بتاتی ہے جب خدا چیزیں بناتا رہا تو اسے اچھا لگتا رہا، وہ خوش تھا سب کچھ بناتے ہوئے، لیکن جب وہ آدم کو اکیلا دیکھتا ہے تو اسے اچھا نہیں لگتا اور وہ چاہتا ہے کہ اس کا کوئی کمپینین ہو، کوئی اس کے ساتھ زندگی گزارنے والا ہو، کوئی اس کا رفیق ہو۔ سو یہ خدا کی مرضی ہے کہ انسان تنہا نہ رہے۔ ہاں، نئے عہد نامے میں مقدس پولس رسول نے اس بات کی طرف بھی اشارہ کیا ہے کہ بعض لوگوں کو خدا کی طرف سے نیچرلی یہ توفیق ہوتی ہے کہ وہ غیر شادی شدہ زندگی گزار سکے، اور اس کا مقصد خدا کو خوش کرنا، خدا کی خدمت کرنا ہے، تو بھی وہ ہم سب پہ نافذ نہیں کر سکتے کہ جی کوئی بھی جو خدا کی خدمت کرنا چاہے وہ شادی کر نہیں سکتا، ایسا نہیں۔ خدا کا بیسک پلان انسانوں کے لیے یہ ہے کہ انسان اکیلا نہ رہے، ایک کمیونٹی میں رہے، رشتوں میں رہے، ریلیشن شپس میں رہے۔ اور پھر آدم اور حوا کے بیچ جو پہلا رشتہ خدا نے تیار کیا وہ باپ اور بیٹی نہیں، بہن بھائی نہیں، وہ ماں بیٹا نہیں، کوئی اور رشتہ دونوں کے بیچ نہیں، بلکہ وہ شوہر اور بیوی ہیں۔ ازدواجی تعلق خدا نے قائم کیا ان کے بیچ میں، خدا نے انہیں ایک کپل کے طور پر، ایک جوڑے کے طور پر تخلیق کیا، اور یہ پہلا رشتہ ہے انسانوں کے بیچ، اور اسی سے پھر انسانی زندگی آگے بڑھتی ہے، انسانی نسل آگے بڑھتی ہے۔ خدا کا پلان یہ ہے کہ انسانی نسل میں اضافہ ازدواجی رشتے کے تحت ہو، شادی شدہ جوڑوں سے انسانی نسل آگے بڑھے، یہ خدا کا پلان ہے۔ خدا نے آدم اور حوا کو یہ برکت دی جب انہیں جوڑے کی صورت میں بنایا، انہیں برکت دی کہ بڑھو اور پھلو پھولو، زمین کو معمور و محکوم کرو، گرو اینڈ انکریز ان نمبر۔ سو یہ بڑا ضروری ہے، بیاہ کرنا، شادی کرنا انسانی نسل کی ترقی کے لیے، اضافے کے لیے شادی کرنا بڑا ضروری ہے، یہ جائز طریقہ ہے ہیومن ریس کو آگے بڑھانے کا۔ اور بائبل بتاتی ہے کہ بیاہ کرنا عزت کی بات ہے، کوئی شرمندگی والی بات نہیں ہے کہ بہت عجیب کام کرنے لگا کوئی شخص۔ خدا کا کلام یہ کہتا ہے بیاہ کرنا سب میں عزت کی بات سمجھی جائے، میرج شل بی آنرڈ بائی آل، اسے حقیر نہ سمجھا جائے، اسے کمتر نہ جانا جائے، اس کو کم ویلیو نہ دی جائے، اس سے عزت سمجھا جائے۔ جو بیاہ کرتا ہے وہ عزت کا کام کرتا ہے، اور جو اپنی اولاد کی شادیوں کا انتظام کرتے ہیں وہ بہترین عمل کرتے ہیں، اور یہ مقدس اور بابرکت رشتہ ہے۔ شوہر اور بیوی کا نکاح کے بعد جو رشتہ، وہ مقدس بابرکت ہے۔ خدا نے خود آدم اور حوا کو جب بنایا اور انہیں برکت دی، اور پترس پہلے خط تیسرے باب کی ساتویں آیت میں لکھتے ہیں کہ وہ زندگی کی نعمت کے وارث ہیں، جسے بیوی ملی اس نے تحفہ پایا، خدا کی بخشش ہے۔ اور بائبل میں ایک کتاب ہے غزل الغزلات، دی سانگ آف سانگز، کم پڑھی جاتی ہے، اس پہ کم منادی کی جاتی ہے، وہ ایک دلہے اور دلہن کی، ایک شوہر اور بیوی کی آپسی محبت کی داستان ہے۔ اگر شادی کی حالت، اگر شوہر اور بیوی کے آپسی تعلقات خدا کی نظر میں ناپاک ہوتے، خدا کی نظر میں وہ درست نہ ہوتے، تو کبھی بھی اس رشتے کو لے کر لکھی گئی پوری کتاب بائبل مقدس کا حصہ نہ ہوتی۔ اور پھر خدا اس کا گواہ ہے، اس میں خدا خود شامل ہے، گاڈ از دا تھرڈ پارٹی۔ میاں اور بیوی دو پارٹیز ہیں، دو فریق ہیں کہ جو ایک دوسرے سے رشتہ قائم کرتے ہیں، لیکن تیسری پارٹی، تیسرا فریق اس میں گواہ خدا ہے۔ سو جس چیز میں خدا شامل ہے، جس چیز میں خدا خود گواہ ہے، خدا جس کا وٹنس ہے، وہ چیز غلط نہیں ہو سکتی، وہ خدا کی نظر میں معتبر ہے۔ اور ملاکی میں خدا صاف فرماتا ہے کہ میں تیرے اور تیری بیوی کے بیچ میں گواہ ہوں، تیرے رشتے کا گواہ ہوں، تیرے نکاح کا گواہ ہوں، تمہارے ازدواجی تعلق کا میں گواہ ہوں۔ خدا خود دھیان رکھتا ہے رشتہ بندھنے سے لے کر جب تک زندگی ہے، خدا گواہ رہتا ہے اس میں۔ اور یہ اٹوٹ رشتہ ہے، اتنا اہم ہے، اتنا اہم ہے، یہ رشتہ اٹوٹ ہے، کبھی نہ ختم ہونے والا، زندگی کی آخری سانس تک چلنے والا یہ رشتہ ہے۔ موت کے ساتھ ہم اس رشتے سے چھوٹتے ہیں، کبھی نہیں ختم ہوتا۔ یہ جسے خدا نے جوڑا ہے اسے کوئی انسان جدا نہ کرے۔ خدا سخت ناراض ہوتا ہے کہ میں نے جو جوڑ دیا ہے اسے کوئی جدا نہ کرے۔ اور اس رشتے کی اہمیت اس طرح بھی نظر آتی ہے کہ پرانے عہد نامے میں یہوہ پاک خدا اور قوم اسرائیل کے بیچ تعلق کو ظاہر کرنے کے لیے اسی رشتے کو بطور مثال استعمال کیا گیا۔ یسعیاہ باب نمبر 54 ہے اور آیت نمبر 5 میں بالخصوص، خدا ایک شوہر ہے اور قوم اسرائیل اس کی دلہن ہے۔ اور نئے عہد نامے میں خداوند یسوع مسیح اور کلیسیا کے بیچ مضبوط اور قریبی رشتے کو ظاہر کرنے کے لیے بھی اسی رشتے کی مثال استعمال کی گئی ہے۔ یعنی خدا کے نزدیک یہ بہت اہم ہے۔ خدا نے اپنے کلام میں جب اپنے لوگوں سے اپنے رشتے اور تعلق کو ظاہر کرنا چاہا کہ میرا کیسا خوبصورت اور مضبوط اور قریبی تعلق ہے تمہارے ساتھ، تو اس نے میاں اور بیوی کے رشتے کو استعمال کیا کہ اس کی مثال سے سیکھو، جیسے شوہر اور بیوی ایک دوسرے کے ساتھ جڑ جاتے ہیں اور کبھی جدا نہیں ہو سکتے، ویسے ہی میں نے اپنے آپ کو تمہارے ساتھ جوڑ لیا ہے کہ کبھی ہم جدا نہ ہو۔ خداوند یسوع مسیح نے کہا تم مجھ میں قائم رہو تو جو چاہو ہو جائے گا۔ اشعیا ربانی کے حوالے سے کہا، اپنے بدن اور خون کی ضیافت کے حوالے سے کہا، جو میرا گوشت کھاتا اور میرا خون پیتا ہے وہ مجھ میں قائم ہوتا ہے اور میں اس میں۔ جڑ جاتے ہیں ہم مسیح کے ساتھ اس طرح سے کہ ہم جدا نہیں ہو سکتے۔ اور پھر پولوس نے لکھا ہے کون ہمیں مسیح کی محبت سے جدا کرے گا۔ سو ہمیں بڑی احتیاط کے ساتھ، بڑی سنجیدگی کے ساتھ اس معاملے کو سمجھنا ہے۔ تو اب دیکھتے ہیں کہ ازدواجی تعلقات کی بابت بائبل کیا بتاتی ہے، بائبلیکل ٹیچنگز آن میریٹل ریلیشنز۔ بیاہ ہو جاتے ہیں، میاں بیوی کے طور پر ہم زندگی گزارنا شروع کرتے ہیں، ہمیں بہت زیادہ سمجھنے کی ضرورت ہے کہ بائبل مقدس خدا کا کلام ہم سے کیا تقاضا کرتا ہے کہ میاں بیوی کے بیچ کیسا تعلق ہونا چاہیے، ازدواجی تعلقات کیسے ہونے چاہیے۔ پہلی بات، ازدواجی تعلقات ایک مرد اور ایک عورت کے درمیان، مرد مرد کے بیچ میں نہیں، نہ عورت عورت کے بیچ میں۔ एक मर्द और एक औरत, अ मेल एंड अ फीमेल, हम जिन्स या सेम जेंडर नहीं है। ये बाइबल का पैटर्न नहीं, ये खुदा का पैटर्न नहीं है। मलाकी दूसरा बाब बताता है खुदा ने एक ही उसके लिए आदम के लिए जीवन साथी बनाया था, उसके पास और भी रूहें थी, वो बना सकता था, मर्द बना सकता था अगर खुदा का प्लान होता कि मर्द मर्द की शादी हो। खुदा ने क्यों औरत बनाई उसके लिए? क्योंकि खुदा का पैटर्न ही ये है कि एक मर्द के लिए एक औरत, ज्यादा भी नहीं। पैटर्न हमारा बाइबल का पैटर्न पॉलीगमी या कसरत इज्दवाज नहीं है। ज्यादा शादियां एक ही वक्त में करना बाइबल और खुदा का प्लान नहीं है। एक शौहर और उसकी एक ही बीवी, एक मर्द और एक ही औरत, उनके बीच शरई और कानूनी तकाजे मुकम्मल करने के बाद यह ताल्लुक कायम होता है। कोई भी मर्द और औरत खुद से अकेले में यह ताल्लुक नहीं कायम कर सकते कि जी आज से हम मियां बीवी हैं। उसके लिए शरा पूरी करनी पड़ेगी, उसके लिए लॉ फुलफिल करना पड़ेगा, जो रिलीजियस लॉ है वो भी और जो स्टेट का लॉ है वो भी, जो मुल्क का कानून है उसको भी जहन में रखना पड़ेगा, और जो आपका दीनी या रिलीजियस या स्पिरिचुअल लॉ है उसे भी मुकम्मल करना पड़ेगा। ये दोनों तकाजे पूरे किए बगैर इज़दवाजी ताल्लुक कायम नहीं हो सकता, ये इज़दवाजी रिश्ता कायम नहीं हो सकता। इसीलिए मसीही ब्याह, क्रिश्चियन मैरिज, छुपके नहीं होती। दुल्हा कहीं अलग और दुल्हन कहीं अलग नहीं होते, एक ही जगह पर पब्लिकली उनसे पूछा जाता है, उनके घर वालों से इजाजत ली जाती है, और उस दिन जब निकाह होता है उससे कम से कम 3 हफ्ते पहले कलीसिया को आगाह किया जाता है कि भाई फला बेटे या फला बेटी की शादी फला दिन हो रही है, अगर उसमें किसी को कानूनी या शरई रुकावट का इल्म हो तो वो उस निकाह की तारीख से पहले इल्म में लाए। और हर एक मसीही नौजवान बेटे और बेटी को यह समझने की जरूरत है कि हम कहीं छुपके कहीं अकेले में यह रिश्ता कायम नहीं कर सकते, इसके लिए हमें पब्लिक अप्रूवल चाहिए, हमें इसके लिए फैमिली अप्रूवल चाहिए। और जो खुदा के कलाम ने इसके लिए स्टैंडर्ड्स कायम किए हैं हमें उसे पूरा करना है, और जो मुल्क का कानून है हमें उसे भी ध्यान में रखना और उसके तकाजे भी पूरे करने हैं। शरई और कानूनी तकाजे पूरे करने के बाद ही शादीशुदा हालत कायम होती है, इज़दवाजी ताल्लुकात कायम हो सकते हैं। फिर बाइबल बताती है कि इज़दवाजी ताल्लुकात की नौइयत सिर्फ जिस्मानी नहीं है, यह जिस्मानी भी है और रूहानी भी है। ये मत समझें कि वो दोनों एक तन होंगे, एक जिस्म हो जाते हैं, फिजिकल रिलेशन, जिनसी ताल्लुक कायम हो जाता है तो यही शादी है। नहीं, ये सिर्फ जिस्मानी ताल्लुक नहीं बल्कि ये रूहानी ताल्लुक है। शादी बहुत समझ के साथ, सोच के साथ, पूरे गौर और फिक्र के बाद करनी चाहिए, क्योंकि ये सिर्फ जिस्मानी ताल्लुक का कायम करना नहीं है, ये रूहानी ताल्लुक भी है। और जब हम रूहानी ताल्लुक की बात करते हैं तो उसमें ईमान भी देखा जाता है कि मेरा ईमान और जिसके साथ मेरी शादी हो रही है वो ईमान में कहां खड़े हैं, क्योंकि ये रूहों का भी मिलन है, सिर्फ बदनों का मिलना नहीं है, ये रूहानी रिश्ता है, ये स्पिरिचुअल रिलेशनशिप भी है। तो बड़ा गौर करना चाहिए इस रिश्ते में रहते हुए कि मियां बीवी आपस में सिर्फ जिस्मानी ताल्लुक में कायम नहीं, उनके रूहें भी, उनका ईमान भी, उनकी सोच और उनका ख्याल भी एक जैसा होना चाहिए। अगर हम सिर्फ जिस्मानी तौर पर एक होते हैं और रूहानी तौर पर हम एक नहीं तो वो मुकम्मल इज्दवाजी ताल्लुक नहीं है खुदा के कलाम के मुताबिक। फिर खुदा को अपने रिश्ते की बुनियाद और मरकज बनाएं। बुनियाद किसी भी चीज की मजबूत होगी इमारत की तो वो इमारत ज्यादा मजबूती से खड़ी रहेगी, बगैर बुनियाद के या कमजोर बुनियाद के साथ आप बहुत बड़ी इमारत खड़ी नहीं कर सकते, गिर जाएगी। अगर हमारा इज़्दवाजी रिश्ता दौलत पर, खूबसूरती पर या खानदानी असर और रसूख पर कायम है कि जी बहुत बड़ा खानदान है तो उसमें शादी कर लें, बड़ी दौलत है तो शादी कर लें, बड़ा हुस्न और खूबसूरती है, हैंडसम है, क्यूट है तो शादी कर लें, अगर इन चीजों पे आपका रिश्ता खड़ा है तो कलाम में लिखा है हुस्न धोखा और जमाल बेसबात है, खूबसूरती ढल जाती है, दौलत साए की तरह है। हम कहते हैं ना हाथ का मैल है दौलत, दौलत पायदार चीज नहीं, हुस्न खूबसूरती पायदार चीजें नहीं है, खानदानी हसब नसब पायदार चीजें नहीं है। लोगों को गिरते हुए कोई वक्त नहीं लगता, क्या करेंगे? अगर इन बुनियादों पे आपका रिश्ता कायम होगा तो ज्यादा देर कायम नहीं रहेगा। खुदा पे बुनियाद रखे अपने रिश्ते की और खुदा को मरकज बनाएं, खुदा को बीच की कुवत बनाएं जिसने आप दोनों को जोड़ के रखा हो। खुदा अगर हमारी बुनियाद हो, खुदा अगर हमारे बीच में हो तो वो हमें गिरने नहीं देगा, वो हमारी शादी नाकाम नहीं होने देगा, वो हमारे इज़्दवाजी ताल्लुकात को बिगड़ने नहीं देगा। हम खुदा के साथ जुड़े रहेंगे, खुदा हम दोनों को जोड़े रखेगा और फिर हम एक दूसरे से जुदा नहीं हो पाएंगे, क्योंकि कौन है जो उसके हाथों से हमें छीन सके। सो खुदा को अपने रिश्ते का मरकज और खुदा ही को अपने रिश्ते की बुनियाद बनाए। जैसे खुदा हमेशा हमेशा कायम है, खुदा हमारे रिश्तों को भी कायम और मजबूत रखेगा। अगर खुदा बीच में नहीं है, हमने किसी और को बना लिया है अपनी बुनियाद या अपना मरकज, तो वो चीजें तो सब ढलने वाली हैं, वो तो खत्म होने वाली हैं, वो तो नाकाम हो जाने वाली चीजें हैं। तो जैसे चीजें खत्म होगी, नाकाम होगी, आपका ताल्लुक भी बिगड़ जाएगा। खुदा को अपना मरकज और अपनी बुनियाद बनाइए। फिर बाहमी मोहब्बत, एतमाद और वफादारी कायम रखे, यह बड़ा जरूरी है। खुदा का कलाम इस पर बड़ा जोर देता है कि मियां बीवी के बीच में मोहब्बत होनी चाहिए। जैसी मोहब्बत मसीह ने कलीसिया से की है, वैसी ही मोहब्बत मियां बीवी की आपस में होनी चाहिए कि नुकसान नहीं देना दूसरे को। पहला करंथी और 13वां बाब है, मोहब्बत का गीत है ये कि मोहब्बत सब कुछ सह लेती है, मोहब्बत शिकवे गिले नहीं करती, बर्दाश्त करती है, एतमाद करती है। मोहब्बत अपना फायदा और अपनी भलाई नहीं चाहती, दूसरे का दुख और नुकसान नहीं चाहती। वो सारी खूबियां जो करंथियों के पहले खत के 13वें बाब में हैं, वो मोहब्बत के खूबियां हैं। मोहब्बत वैसी होनी चाहिए। खुदा चाहता है कि हमारे बीच में, मियां और बीवी के बीच में, इज़्दवाजी ताल्लुकात में वो मोहब्बत हो जैसी मोहब्बत खुदा हमसे करता है, जैसी मोहब्बत मसीह ने कलीसिया से की है कि जान तक दे दे। मांगा क्या यीशु ने हमसे? हमारी जाने तो नहीं मांगी, बल्कि अपनी जान हमारे लिए दे दी। और एतमाद होना चाहिए आपस में, कॉन्फिडेंस हो, ट्रस्ट हो कि मेरा शौहर, मेरी बीवी मेरे साथ वफादार है, वो जो काम करेगा या करेगी वो दुरुस्त होगा, वो कोई गलत काम नहीं करेगा या गलत काम नहीं करेगी। ये शौहर और बीवी को एक दूसरे पर एतमाद होना चाहिए। शक बीच में आ जाए तो इबलीस उस शक को इस्तेमाल करता है और खानदान तोड़ देता है। शक ना आने दें अपने अंदर, और शक वाला कोई काम ना करें। एतमाद होना चाहिए। स्मार्टफोन का जमाना है, सब ने अपने पैटर्न लॉक या पिन नंबर लगाए होते हैं फोन्स को, और अक्सर जोक्स भी पढ़ते हैं कि जी आदमी ड्यूटी पे था, उसको याद आया जी मेरा फोन घर पे रह गया, तो उसकी जान पे बन गई। क्यों? खदशा है ना कोई कि मेरे फोन में कुछ ऐसा है कि जो अगर मेरे घर वाले देख लेंगे तो बहुत मसला खड़ा हो जाएगा। एतमाद पैदा करना पड़ता है, एतमाद कायम करना पड़ता है। तो मियां बीवी एक दूसरे के लिए एतमाद रखें और अपना एतमाद कायम करें। ट्रस्ट डेवलप किया जाता है। कोई ऐसा काम नहीं होना चाहिए मियां और बीवी के बीच में जो छुप के करने वाला हो, जो अलग हो के बात करने वाला हो, जो अलग हो के कुछ अंजाम देने वाला हो कि मेरे शोहर को ना पता चले, मेरी बीवी को ना पता चले। इससे बद एतमादी पैदा होती है, मोहब्बत ठंडी पड़ जाती है इन हालात को देखकर। और वफादारी जरूर कायम रखनी है। खुदा बेवफा जोड़ों पर नाराजगी का इजहार करता है कि तूने अपने जवानी की बीवी से बेवफाई की है, मैं खुश नहीं हूं, मैं नाराज हूं। और यही बात ख्वातीन के लिए भी है, बीवियां भी अपने शोहरों से वफादार रहें। खुदा की तरफ से सख्त नाराजगी का इजहार है उन शोहरों के लिए, उन बीवियों के लिए कि जो अपने जीवन साथी के साथ वफादार नहीं रहते। बाहमी मोहब्बत रखें, सब कुछ बर्दाश्त करें, झगड़े ना करें, जरा जरा सी बात पे नाराजगियां ना करें। घर छोड़ के जाना, मैके चले जाना या मैके भेज देना, ऐसी बातें नहीं करनी चाहिए। मोहब्बत सब कुछ सह लेती है, बर्दाश्त करती है, मेहरबान है। बदी से खुश नहीं होती, नेकी से खुश होती है, और बदगुमान नहीं होती। लव डज नॉट कीप द रिकॉर्ड ऑफ रॉन्ग्स। गलतियां इंसानों से होती हैं, मोहब्बत ये कहती है कि गलती हो गई, एहसास हो गया कि गलती हुई है, आइंदा नहीं करनी, जिंदगी फिर उसी ट्रैक पे जारी और सारी रहे। रिश्तों में दरार नहीं आनी चाहिए, मोहब्बत बर्दाश्त करती है। खुदा ने हमारे साथ मोहब्बत रखी, हमारे गुनाहों को लेकर अगर खुदा सलूक करता तो हम हमारे लिए कभी कुर्बानी ना देता। अगर हम भी दूसरों की गलतियों को पकड़कर रिश्ते तोड़ना शुरू कर देंगे तो खुदा नाराज हो। आपसी मोहब्बत हो, बर्दाश्त करें, एतमाद कायम करें अपना, और फिर दूसरे पे एतमाद करें भी, बिला वजह शक ना करें, और वफादारी कायम रखें। खुद वफादार हो, खुद साबित करके दिखाएं कि मैं सिर्फ आपका वफादार हूं, अपने जीवन साथी का कोई और मेरी जिंदगी में जगह नहीं पा सकता, क्योंकि मैं किसी का जीवन साथी हूं, मेरा बदन मेरा नहीं है, मेरे जीवन साथी का है। सो खुदा का कलाम चाहता है हमारे अंदर बाहमी मोहब्बत, एतमाद और वफादारी होनी चाहिए। और मियां बीवी हर हालत में एक दूसरे को कबूल करें। जब निकाह होता है, मसीही निकाह में ये इकरार किया जाता है कि मैं हर एक हालत में, बीमारी में, तंदुरुस्ती में, गरीबी में, खुशहाली में, गर्ज हर एक हालत में, मैं सब को छोड़ के सिर्फ तेरे साथ मिला रहूंगा या मिली रहूंगी। हर हालत में एक दूसरे के साथ निभा करने का अहद किया होता है और खुदा बीच में गवाह होता है। कई लोग गरीबी आ गई, कारोबार खत्म हो गया तो चलो जी कोई और ढूंढो, बीमार पड़ गया जीवन साथी तो कोई और ढूंढो, बदनी तौर पर, माली तौर पर कमजोरी आ गई, चलो जी कोई और ढूंढ लो। हर हालत में एक दूसरे को कबूल करें। खूबसूरत रहे तो कबूल, और अगर खुदा ना खास्ता कोई मसला हो गया फिजिकली कि जिससे वो खूबसूरती चली गई तो फिर कोई और ढूंढ ले, हरगिज नहीं। जैसे हैं, जिस हालत में हैं, मियां बीवी एक दूसरे को हमेशा हर हालत में कबूल करें, कभी एक दूसरे से जुदा होने की कोशिश ना करें। तंदुरुस्ती है या बीमारी है, गरीबी है या अमीरी है, तंगदस्ती है या खुशहाली है, हालात चाहे जैसे भी हो, एक दूसरे के साथ मोहब्बत में कायम रहना है, एक दूसरे से जुड़े रहना है और कभी अलग होने की कोशिश नहीं करनी। जो जैसा है उसे उसी हालत में कबूल करें। और मियां बीवी एक दूसरे की इज्जत और मुकाम का ख्याल रखें। जूती नहीं समझना बीवी को। मलाकी दूसरा बाब है और 16वीं आयत। खुदावंद कहता है, क्योंकि खुदावंद इसराइल का खुदा फरमाता है, मैं तलाक से बेजार हूं और उससे भी जो अपनी बीवी पर जुल्म करता है। इज्जत देनी है बीवी को और उसके मुकाम का ख्याल रखना है, और बीवी भी अपने शौहर की इज्जत और मुकाम का ख्याल रखे। कभी कभी ऐसा होता है कि बेगमात अपने महके में जाकर अपने पेरेंट्स की फैमिली को, अपने रिलेटिव्स को, अपने रिश्तेदारों और दोस्तों को अपने शौहर की बुराइयां बताते। वो है ही बुरा, उसमें यह भी खराबी है, उसमें यह भी खराबी है, उसमें यह भी खराबी है, और उसकी छवि, उसका इमेज अपने ससुराल में बहुत बुरा बन जाता है, वो इज्जत खो देता है। हां, होता है कि बाज इंसान खुद ठीक नहीं होते तो फिर बीवी को लामहाला मजबूर होकर शिकायत करना पड़ती है। लेकिन हत्तुल इम्कान ये कोशिश करें, मैक्सिमम ये कोशिश करें कि आप अपने मामलात किसी और के साथ शेयर ना करो कि जिससे आपके जीवन साथी की इज्जत घट जाए। उसके मुकाम का ख्याल रखिए। आपका शौहर किसी इदारे में काम करता है, कारोबारी है या मुलाजमत करता है, तो उसका ख्याल रखें कि उसे अपने काम पे वक्त पर पहुंचना है। उसकी हैसियत क्या है, उसका मुकाम क्या है, उसकी पोजीशन क्या है, और उसके मुताबिक उसका ख्याल रखें। इसी तरह शौहर अपनी बीवी को इज्जत दे और उसे मुकाम दे। उसका मुकाम यह है कि वह अपने घर में तमाम फैसलों में शरीक हो, वो अपनी औलाद के मामलात में फैसलों में जिम्मेदार है, वो अपने ससुराल में, अपने मैके में सबके साथ अच्छा रिलेशनशिप कायम करने की जिम्मेदार है। उसे वो मुकाम दिया जाए कि आप अपनी मर्जी से ताल्लुकात ससुराल के साथ, मैके के साथ, अपनी औलाद के हवाले से जो आपके दिल में अच्छे ख्यालात हैं, आप वो करिए, वो अंजाम दीजिए, ताकि आपकी बीवी की इज्जत आपके अपने खानदान में और उसके भी बाप के घराने में और आपकी औलाद की नजर में भी आपकी बीवी को आला मुकाम मिले। समाज में, मुआशरे में अपनी बीवी को घटिया ना पेश करें। और इसी तरह बीवियां अपने शौहरों की बुराइयां सहेलियों से या इधर उधर ना करती फिरें। इज्जत का ख्याल रखें, उसके मुकाम का ख्याल रखें। जो मुकाम खुदा ने तय कर दिए हैं, जो हदें खुदा ने ठहरा दी हैं, उन्हें क्रॉस करने की कोशिश ना करें। आप किसी जगह, किसी महफिल में हैं, किसी इवेंट में हैं, किसी गैदरिंग में हैं, तो वहां एक दूसरे को रुसवा और बेइज्जत करने की कोशिश ना करें। इज्जत का ख्याल रखें। बीवी ये सोचे, अगर मैंने कोई घर में, रिश्तेदारों में, गली मोहल्ले में अगर कोई ऐसी हरकत की जो दुरुस्त नहीं है, तो मेरे शौहर की इज्जत खराब होगी। और शौहर को भी यह सोचना चाहिए कि अगर मैंने कोई गलत काम कर दिया तो मेरी बीवी की इज्जत खराब होगी। एक दूसरे का ख्याल रखे कि हमने एक दूसरे की इज्जत बढ़ानी है, हमने एक दूसरे का मुकाम मेंटेन रखना है। जो जिसका मुकाम है, हमें उसके मुकाम का एहतराम भी करना है और उसमें इजाफा करने की कोशिश करनी है, ना कि रुस्वा और जलील करने की। मियां बीवी आपस में मुकाबला नहीं, बल्कि एक दूसरे की मदद करें। खुदा ने आदम के लिए उसकी मानिंद एक मददगार बनाया, हेल्पर। हम मददगार हैं, एक दूसरे के साथी हैं। हमारी जिंदगियां एक दूसरे के बगैर नामुकम्मल हैं। एक दूसरे की मदद करें मामलात में, मुकाबलों में ना आए। कुछ ख्वातीन जो साहिब रोजगार होती हैं, जिनकी अच्छी जॉब या अच्छा कारोबार चल रहा होता है और بدقسمتی سے بعض اوقات شوہر کا اتنا اچھا کاروبار یا جاب نہیں ہوتی تو وہ ڈومینیٹ کرنے کی کوشش کرتی ہیں، وہ سارا اختیار اپنے ہاتھ میں لینے کی کوشش کرتی ہیں اور تانے بازی شروع ہو جاتی ہے، جی میں زیادہ کماتی ہوں تو پھر میں اپنی مرضی کروں گی، کمپٹیشن نہیں ہے گھر میں کون زیادہ کماتا ہے کون زیادہ محنت کرتا ہے، نہیں ہم ایک دوسرے کے مددگار ہیں، جو بھی آ رہا ہے اسی گھر میں آنا چاہیے، جو بھی آمدنی انکم آ رہی ہے اسی گھر میں آنے چاہیے، جو کچھ بھی ہو رہا ہے اس گھر میں یکساں فائدہ ہونا چاہیے، ہم ایک دوسرے سے مقابلہ نہ کریں۔ مقابلے بازی یہ بھی ہو جاتی ہے، جی اس نے میرے ساتھ صبح بدتمیزی کیا تو میرا بھی حق بنتا ہے کہ دو چار بار اس کو بس اب بجا دوں، اس کی ذرا کلیننگ دھلائی کرنی ہے، اس کو اس کے میکے نہیں جانے دینا، اس کو کسی سے فون پہ بات نہیں کرنے دینی، اس کے ذرا نا اس کے بال نوچنے ہیں، اس کا چہرہ بگاڑنا ہے۔ اور خواتین بھی کرتی ہیں، اس نے مجھے میری مرضی پوری نہیں کرنے دی تو اب میں بھی بتاؤں گی اس کے رشتہ داروں کو، میں بھی بتاؤں گی، آنے والی ہیں نا شادیاں ان کی، میں بھی نہیں جاؤں گی اور سب کو بتاؤں گی کیوں نہیں آ رہی۔ مقابلہ نہ کرے ایک دوسرے سے، ایک دوسرے کو رسوا کرنے کی کوشش نہ کریں۔ میاں بیوی میں ہو جاتی ہے انبن، بچے کروا دیتے ہیں، بچوں کی وجہ سے بھی میاں بیوی میں آپس میں اختلاف ہو جاتا ہے، ماں کسی بچے کو زیادہ پیار کر بیٹھی اور اس کے کسی غلط کام کو بھی کور کر دیا تو باپ ناراض ہو جاتا ہے کہ تیرے لاڈ پیار نے اسے بگاڑا ہوا ہے، تو انبن ہو جاتی ہے کہ میرا لڑکا ہی تمہیں برا لگتا ہے، تو بچوں کی وجہ سے بھی ناراضگیاں ہو جاتی ہیں، کئی کئی دن بولنا ہی نہیں، ایک دوسرے سے بات نہیں کرنی، چٹ لکھ کے رکھ دینی کہ صبح 7 بجے اٹھا دینا، تو بیگم صاحب نے بھی چٹ لکھ کے رکھ دی 7 بج گئے اٹھ جانا۔ تو یہ مقابلے ہوتے ہیں کہ اس نے نہیں بلایا تو میں بھی نہیں بلاؤں گا، اس نے نہیں معافی مانگی تو میں بھی نہیں معافی مانگوں گا، اس نے میرے ساتھ ایسے کیا تو میں بھی ایسے کروں گا۔ نہیں، ہم ایک دوسرے کے دشمن نہیں ہیں، خدا نے ہمیں ایک رکھا ہے، خدا نے ہمیں ایک بنایا ہے، ہمیں ایک رہنا ہے، ہم ایک دوسرے کے مددگار ہیں، ہمارے اندر مقابلہ نہیں ہے۔ تو میاں بیوی میں مقابلے کی فضا نہیں ہونی چاہیے، ایک دوسرے کا ساتھ دینے کی، ایک دوسرے کی مدد کرنے کی کوشش ہونی چاہیے، اور ایک دوسرے کے خاندان کو بھی قبول کریں اور ان کا خیال بھی رکھیں۔ دونوں طرف کے خاندانوں کو قبول کرنا مشکل ہوتا ہے، لیکن میاں بیوی پر یہ لازم ہے کہ وہ ایک دوسرے کے خاندان کو قبول کریں، قبول کریں ایک دوسرے کے خاندان کو۔ ہم کیسے ایک بیٹی سے کہہ سکتے ہیں کہ آج کے بعد تم اپنے خاندان سے نہیں ملو گی اور صرف میرے خاندان کے ساتھ ملی رہو گی، کیونکہ مجھے تیرا خاندان پسند نہیں ہے؟ نہیں، آپ قبول کیجئے انہیں، وہ جیسے بھی ہیں انہیں قبول کیجئے، کیونکہ انہوں نے اپنی بیٹی آپ کو دی ہے۔ اور دلہن بھی قبول کرے اپنے سسرالیوں کو، اپنے شوہر کی فیملی کو، کہ انہوں نے میری زندگی کا ساتھی اتنے عرصہ پالا، تیار کیا اور مجھے محبت سے بیاہ کے اپنے گھر لے کے آئے ہیں، اب میں نے ان کی عزت کرنی ہے، میں نے ان کا خیال رکھنا ہے، کیونکہ انہوں نے مجھے اپنا بنایا ہے۔ میں تو پیدا ہوئی تھی تو ماں باپ نے کہہ دیا تھا کہ تو پرائی ہے، تو ہماری نہیں ہے، تو پرائی ہے، میں اپنے گھر لائی گئی ہوں، انہوں نے مجھے اپنا لیا ہے۔ میرے ماں باپ نے کہا تھا کہ تو پرائی ہے، انہوں نے مجھے اپنا لیا ہے، اور اب میں اس گھر میں بیٹی بھی ہوں، بہو بھی ہوں، بھابھی بھی ہوں اور ماں بھی بنوں گی، تو سارے رشتے اس گھر میں ملیں گے۔ تو شوہر اور بیوی دونوں ایک دوسرے کے خاندانوں کو قبول کریں۔ اور ذرا مرکز میں دیکھیے، مرکز کی انجیل میں پہلا باب ہے اور 29ویں اور 30ویں آیت، اور وہ فلف اور عبادت خانے سے نکل کر یعقوب اور یوحنا کے ساتھ شماؤن اور اندریاس کے گھر آئے، شماؤن پترس، اس کا بھائی اندریاس، یسو اپنے شاگردوں کے ساتھ شماؤن اور اندریاس کے گھر آیا۔ شماؤن کی ساس تپ میں پڑی تھی اور انہوں نے فی الفور اس کی خبر اسے دی. اس نے پاس جا کر اس کا ہاتھ پکڑ کر اسے اٹھایا اور تب اس پر سے اتر گئی اور وہ ان کی خدمت کرنے لگی. پطرس کی ساس اپنی بیٹی کے ہاں آئی ہوئی تھی. کیا معلوم کہ وہیں رہتی ہو؟ کیا معلوم کہ پطرس کی بیوی کا کوئی بھائی یا بہن نہ ہو اور وہی ان کی اکلوتی اولاد ہو؟ ہم نہیں جانتے. لیکن جب یسوع ان کے گھر گیا تو پطرس کی ساس ان کے گھر میں موجود تھی. اور پھر یہ ہوا کہ جب اس کا بخار یسوع نے دور کر دیا, اس کو شفا دے دی, تو وہ مہمان بن کے نہیں نظر آتی کہ اپنی بیٹی کے گھر میں وہ مہمان ہے, بلکہ لکھا ہے کہ وہ ان کی خدمت کرنے لگی. یہ ظاہر ہوتا ہے کہ وہ شاید اپنی بیٹی کے ساتھ رہتی تھی, پطرس کے گھر میں رہتی تھی, اندریاس کے گھر میں رہتی تھی. قبول کیا تھا پطرس نے اپنی ساس کو. مشکل ہوتا ہے, ساس لفظ ہی بڑا بدنام کر دیا ہوا ہے ہم نے, لیکن اس نے قبول کیا ہوا تھا, اپنے گھر میں رکھا ہوا تھا, اور اس کی ساس بھی اس گھر میں مسیح کی اور اس کے شاگردوں کی پھر خدمت کرتی ہے. سو قبول کریں ایک دوسرے کے خاندانوں کو جیسے ہیں, قبول کریں. یہ مت کہے وہ میرے سٹینڈرڈ کے نہیں ہیں. نہیں, جنہوں نے اپنا بیٹا یا اپنی بیٹی آپ کو دے دی ہے آپ کی زندگی مکمل کرنے کے لیے, وہ قابل عزت ہے. شوہر اور بیوی یکساں طور پر نعمتوں کے وارث ہیں. اختلاف نہیں ہونا چاہیے, جی میرا حصہ زیادہ ہے اور تو تیرا حصہ کم ہے. دونوں یکساں طور پر حصے دار ہیں نعمتوں میں, خدا کی نعمتوں میں, زندگی کی نعمتوں میں. کوئی چھوٹا نہیں, کوئی بڑا نہیں, دونوں میں سے دونوں برابر ہیں. ہر نعمت میں, ہر برکت میں, ہر بخشش میں میاں اور بیوی کا برابر حصہ ہے. اور اگر برابر حصے لینے ہیں تو پھر ذمہ داریاں بھی برابر ہوں گی نا. حصے اگر برابر ہیں, وراثت اگر برابر ہے, تو پھر ذمہ داریاں بھی برابر لینی پڑیں گی. خاندانی اور روحانی معاملات میں دونوں یکساں ذمہ دار ہیں. بیوی یہ نہیں کہہ سکتی تو جان تیرا ہی کام ہے, میں کچھ نہیں دیکھوں گی, مجھے تو بس یہ چاہیے. تو جان تیری برادری جانے, تو جان تیرے سسرال جانے, تو جان تیرا میکا جانے, تو جان تیری اولاد جانے, تو جان تیرا بزنس, تیری جاب جانے, میں تو گھر میں ہوں مجھے یہ چاہیے. نہیں, بیوی برابر حصے دار ہے ہر ایک دکھ میں بھی اور ہر ایک سکھ میں بھی. دونوں خاندانی معاملات میں بھی برابر کے ذمہ دار ہیں اور روحانی معاملات میں بھی وہ یکساں ذمہ دار ہیں. امثال کی کتاب کا 31 باب ہے, آخری چیپٹر. ایک مثالی بیوی کی تصویر اس میں دکھائی گئی ہے جو کام کرتی ہے گھر میں بھی, اور پھر شی از دا ورکنگ لیڈی, وہ بزنس بھی کرتی ہے, اور وہ اپنے شوہر اور اپنے بیٹوں کے لیے خوشی اور عزت کی وجہ بن جاتی ہے. اس کے بیٹے بھی اس کی تعریف کرتے ہیں, اس کا شوہر بھی اس کی تعریف کرتا ہے, اور وہ اپنے شوہر اور اپنے بیٹوں کی عزت کا خیال رکھتی ہے. گھر بھی سنبھالیں, جاب بھی کریں, ذمہ داری برابر رکھیں. شوہر اور بیوی دونوں خاندانی معاملات میں, اولاد پالنا ہے انہیں, ان کی پڑھائی کرانی ہے, ان کی ذمہ داریاں ہیں, ساتھ دیں. گھر میں مہمان آ گئے ہیں, خدمت کرنی ہے, اس میں کچھ انتظام کرنا ہے, برابر ساتھ دیں. شوہر ہی کماتا ہے تو بیوی اس طرح سے ساتھ دے کہ ہم اتنی کمائی میں مینج کریں گے, ہم خیال کریں گے کہ ہمارے اوپر ذمہ داریاں زیادہ ہیں لیکن آمدنی کم ہے, ہم مینج کریں گے, میں ذمہ دار ہوں آپ کے ساتھ سارے معاملات کو ٹھیک چلانے کے لیے. اور پھر روحانی معاملات میں ذمہ دار ہیں کہ تم دونوں میں اگر جھگڑا ہو جائے گا, لڑائی ہو جائے گی, تو روحانی نقصان ہوگا, اسپرچولی پرابلمز آئیں گی, تمہاری دعائیں رک جائیں گی اگر میاں بیوی ناراض رہیں گے. ملاکی میں خدا نے کہا کہ تمہارے ہدیوں سے بھی خوش نہیں ہوں گا, میں ناراض ہوں تمہارے اس رویے سے جو تم میاں بیوی کے طور پر درست तरीके से नहीं रहते, तो फिर नए अहदनामे में भी यह कहा गया कि अगर तुम में झगड़ा होगा तो तुम्हारी दुआएं भी रुक जाएंगी, खुदा नहीं सुनेगा। सो रूहानी मामलात में यकसां जिम्मेदार हैं हम। शोहर यह ना कहे कि हमारे घर में बरकत नहीं होती और खुद अपनी बीवी के साथ मिलकर कभी रूहानी तौर पर एक नहीं हुआ, ईमान में एक नहीं हुआ, दुआ में नहीं बैठे। या बीवी कह दे कि जी ये शोहर के मामलात है, मेरा कोई दुआ से या खुदा के मामलात से, रूहानी पहलुओं से कोई ताल्लुक नहीं है, उसी की जिम्मेदारी नहीं। दोनों की बराबर जिम्मेदारी है कि वो अपने खानदानी मामलात और रूहानी मामलात में भी जिम्मेदारी दिखाएं कि हम दोनों की बराबर जिम्मेदारी है। और शोहर और बीवी तमाम फैसले बाहम रजामंदी से करें, कोई इस तरह से डोमिनेट ना करें। शोहर अगर कहीं से उसको किसी जगह के लिए दावत आती है तो वो उनसे कहे कि मैं आपको कंफर्म करूंगा अपनी बीवी से मशवरा करके। और अगर बीवी को कहीं से दावत आती है तो वो कहे कि जी मैं आपको कंफर्म करूंगी अपने शोहर से मशवरा करके। कोई भी फैसला करना है घर में, खानदान में करना है, शोहर और बीवी मिलकर फैसला करें, इन एग्रीमेंट हो। कोई एक फरीक फैसले करके दूसरे को इतला ना दे, सिर्फ क्लैश आएंगे, इख्तलाफात पैदा हो जाएंगे, कॉन्फ्लिक्ट आ जाएगा। बेहतर यही है कि किसी भी मामले में आपने फैसला करना है तो दोनों मिलकर फैसला करें, इन एग्रीमेंट हो जाएं, या मनवा लो या मान लो, लेकिन फैसले का ऐलान बाहम मशवरे के बाद। यह नहीं कि फैसला पहले ही दे और घर आके बता दिया मैं आज ये काम कर आया हूं या मैंने ये ऐलान कर दिया, नहीं। मियां और बीवी तमाम फैसले मिलकर बाहम रजामंदी से करें, खुदा खुश होगा। बहुत सी बातें जो इज़दिवाजी ताल्लुकात के हवाले से, मैरिटल रिलेशन के हवाले से कही जा सकती है, लेकिन चंद चीदा चीदा बातें हैं, बहुत बुनियादी बातें हैं जो आज मैंने खुदा के कलाम की रोशनी में आपके साथ शेयर की हैं। सो खुदा के खौफ में रहते हुए अपनी इज़दिवाजी जिंदगी को खुदा के कलाम की रोशनी में गुजारें, ताकि खुदा हमसे नाराज ना हो बल्कि खुश रहे और हमारी दुआएं खुदा के हजूर मकबूल ठहरें।